الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم محترم عزیز بھائیو آج ان شاء اللہ تعالیٰ 27 پارے کے جو صورتیں ہیں ان کے اہم اور چیدہ چیدہ مضامین کا جائزہ لیں گے 27 پارہ میں سے پہلے ہی سورہ زاریات شروع ہو جاتی ہے 26 پارے کے اختتام پر تو اس سورت کے اندر یہ سورت بھی مکی سورت ہے اور اس کا مرکزی مضمون یہ ہے کہ جزا و سزا یعنی قیامت یقینی طور پر قائم ہو کر رہے گی اور پھر اس کے بعد اس کے اوپر قرآن میں بہت سے جو ہے دلائل دیے گئے اور ان دلائل کے اندر تاریخی دلائل بھی موجود ہیں اور نفوسی دلائل بھی ہیں آفاقی بھی ہیں اور عقلی دلائل پہ بھی جو ہے وہ اس کی زندگی پہ غور کرنے کی دعوت دی گئی ہے اور پھر کہا گیا ہے کہ ان جو دلائل ہیں ان کے اوپر غور کرو اور پھر اس کی روشنی کے اندر جو ہے اس دعوت کو نبی اکرم صلی اللہ علیہ وسلم کی دعوت کو جو ہے وہ قبول کرو. اس کے مضامین کے اندر پھر جزا و سزا جیسے میں نے کہا ہے کہ لازمی آنے کا ذکر ہے. اس کے علاوہ جو ہے پھر یہ دلائل بھی اس پہ موجود ہیں اور پھر ایمان لانے کی دعوت ہے. آفاق سے جو اس میں دلائل لائے گئے ہیں وہ بہت سارے اس کے اندر موجود ہیں. مثلا زمین اس کے اندر شامل ہے اور ہواؤں کی خاص طور پھر جو ہے پانچ قسم کی جو ہواؤں کی قسم کھائی گئی ہے اور پھر انسان میں جو انسان کے اندر اپنے نفس کے اندر جو انسان کا ضمیر ہوتا ہے اس کی جو ہے اس کو دلیل کے طور پہ بھی لایا گیا ہے اور تاریخی دلائل میں سے پھر حضرت ابراہیم علیہ السلام کا واقعہ ان کی قوم کا قصہ ہے, حضرت لوط علیہ السلام کا اور ان کی قوم کا, موسیٰ و فرعون کا, عاد و ثمود کا اور حضرت نوح علیہ السلام کے جو ہے قصے سب کو لا کر اس پہ جو ہے بطور شہادت لائے گئے ہیں اور دلائل کے طور پر گنایا گیا ہے کہ دیکھو یہ لوگ سارے کے سارے تکذیب میں مبتلا تھے, جھوٹ جھٹلانے کے اندر یہ سب جو پیغام لائے تھے انبیاء علیہ السلام اور اپنے وقت کے رسول ان کے پیغامات کو انہوں نے جھٹلایا تو دیکھ لو ان کے ساتھ کیا معاملہ ہوا. پھر ان کے ساتھ ساتھ عقلی دلائل بھی جو ہے وہ دیے گئے ہیں اور عقلی دلیل جو ہے لائی گئی ہے آخرت کے اوپر کہ کہا گیا کہ دیکھو تم دیکھتے ہو کہ کائنات کے اندر ہر چیز جو ہے وہ جوڑوں کی صورت میں پیئرز میں ہے تو کیا عقلی لحاظ سے یہ ایسا نہیں ہے کہ جو ہے اس دنیا کا بھی کوئی جوڑا ہونا چاہیے, جیسے یہ دنیا ہے تو اس کا جوڑا کیا بنتا ہے؟ تو عقلی طور پر آپ دیکھو گے سوچو گے تو اس کا جوڑا جو ہے وہ آخرت بنتا ہے اور اس لحاظ سے جو ہے آخرت کا ہونا بالکل جو ہے عقلی لحاظ سے ثابت ہوتا ہے کہ انسان جو بھی کچھ کرے اس دنیا کے اندر چاہے اچھا کرے تو اس کو اس کی جزا ملے اور اگر برا کرے تو اس کی سزا ملے, یہ عقلی طور پر جو ہے بالکل ثابت ہے اور ان سب دلائل پر تم غور کرو اور پھر ایمان لانے کی دعوت دی گئی ہے. پھر اس صورت کے اندر بتایا گیا ہے اہم آیات ہے, آپ اکثر سنتے رہتے ہیں اس کو کہ اللہ تعالیٰ نے انسانوں اور جنوں کی پیدائش کا مقصد بتایا ہے کہ اللہ تعالیٰ نے جو ہے وہ جنوں اور انسانوں کو پیدا نہیں کیا مگر اس لیے کہ وہ اس کی بندگی اور اطاعت کریں اور اس کے آگے سر تسلیم خم کریں. تو یہاں پہ جو ہے وما خلقت الجن والانس الا لیعبدون, تو یہاں پہ جو ہے یہ اس کی بتائی گئی ہے اللہ تعالیٰ کی بندگی اور اطاعت جو ہے یہ انسان کی اور جنوں کی بھی جو ہے یہ پہلی ترجیح ہونی چاہیے. آج جو ہے معاملہ یہ ہو گیا ہے کہ ہماری پہلی ترجیح نہیں رہی ہے, اس وجہ سے یہ سارے کا سارا جو ہے وہ بگاڑ آ گیا ہے اس کے اندر. اور پھر یہاں پہ یہ بھی اصل میں فرمایا گیا ہے عبادت سے مراد ہرگز نہیں یہ نہیں ہے جس طرح لوگوں نے اس لے لیا ہے کہ جس طریقے سے اللہ تعالیٰ کے آگے انسان جو ہے کھڑا رہے قیام میں اور رکوع میں سجدے میں تو اگر اسی کو عبادت جو ہے سمجھ لیا جائے تو یہ بہت بڑی غلط فہمی ہوگی, بلکہ یہاں عبادت کا بہت ہی وسیع تر تصور جو ہے موجود ہے کہ پوری کی پوری زندگی اللہ تعالیٰ کے احکام اور اس کے احکام کے آگے اپنے آپ کو جھکا دینے, سر تسلیم خم کرنے, جو بھی اس نے جس طریقے سے حکم دیے ہیں وہ پورے کرنے میں ساری کی ساری جو ہے وہ بندگی, وہ ساری کی ساری چیز جو ہے عبادت کے اندر شامل ہے. اسی لیے جب علماء اس کی تفسیر کرتے ہیں تو وہ کہتے ہیں کہ وما خلقت الجن والانس الا لیعبدون جو ہے اصل میں الا لیعرفون ہے کہ اللہ تعالیٰ نے نہیں پیدا کیا جنوں کو اور انسانوں کو مگر اس لیے کہ وہ اللہ تعالیٰ کی معرفت حاصل کرے, اللہ تعالیٰ کو پہچانے. اصل میں یہ اس معرفت کو پہچاننے میں اور عبادت کرنے میں کوئی فرق نہیں ہے کہ جب اللہ تعالیٰ جب بندہ اللہ تعالیٰ کو پہچان لے گا कि वो मेरा मालिक है, वो मेरा खालिक है, वो मेरा रब है और मेरा माबूद है, तो यकीनी तौर पर फिर वो उसकी अपनी जिंदगी का कोई ही लम्हा, कोई गोशा उसकी इबादत से खाली जो है उसको छोड़ने में तैयार ना होगा और उसकी इबादत ही करेगा। तो यूं इस लिहाज से ये जो है बहम मुतरादिफ अल्फाज हैं, इल्ला लियारिफून और इल्ला लियाबुदून। इसके बाद फिर सूरह नजम, सूरह तूर आती है, और सूरह तूर जो है ये भी मक्की सूरत है, और इसके मजामीन के अंदर भी अल्लाह ताला का जो है अजाब जिसका जिक्र है अजाब का, उसमें ये है कि लाजमी तौर पर ये वाक्य होकर रहेगा, अजाब भी, और जाहिर अजाब के उन लोगों के लिए जो इसके मुस्तहिक होंगे, और ये कयामत भी वाकई होकर रहेगी, क्योंकि कयामत के नतीजे के ही में तो फिर इसके बाद जजा और सजा जो है वो कायम होगी। इसके बाद फिर अल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लम की दावत के ऊपर जो है वो ईमान लाने का कहा गया, जो आप दावत तौहीद दे रहे थे, और फिर इसी तरीके से आप जो दावत दे रहे थे उसके अंदर कयामत और आखिरत का जो है दावत भी शामिल है, और कहा गया है कि इसके ऊपर भी ईमान लाओ। अल्लाह ताला के अजाब वाकई होने के ऊपर 5 कस्में जो है वो खाई गई, उनको बतौरे गवाह लाया गया है। उसके अंदर जो है वो कोहे तूर है, और उस पे दी जाने वाली तालीम है, यानी गोया जो शरीयत अल्लाह ताला ने उतारी और जो किताब अल्लाह ताला ने वहां पे उतारी उसकी जो है कसम खाई गई है, और बैत मामूर की कसम खाई गई है। ये जो आसमानों के अंदर वो घर है जिसकी फरिश्ते जो है वो वहां पे इबादत करते हैं और तवाफ करते हैं, और जो जो जमीन के ऊपर बैतुल्ला के बिल्कुल मुमाफिल है, फिर आसमान ऊंची छत वाली आसमान की कसम खाई गई है, फिर मोजन समुंदर की जो है किस तरीके से जो है समुंदर को अल्लाह ताला ने जो है वो कायम रखा हुआ है और उसको जो है वो रोका हुआ है। तो ये जो है ये इस तरह के आफाकी और नकली दलायल जो है यहाँ पे लाए गए, फरमाया गया है कि इनके ऊपर जरा गौर करो तुम और फिर अपने रब को जो है पहचानो। फिर इसमें मुत्तकीन का अंजाम बताया गया है कि अल्लाह ताला उनको अजाब, उस अजाब की आग से महफूज फरमाएगा जिसके अंदर वो दूसरे मुनकरीन और मुकज़्ज़िबीन, झुठलाने वाले जो है, इसमें दो लफ्ज जो मुतजाद के तौर पे लाए गए, ये मुत्तकीन जो है कहा गया, और फिर उसके मुकाबले में मुकज़्ज़िबीन, झुठलाने वाले जो है वो कहा गया है। तो ये जो है अल्लाह ताला इन लोगों को जो मुत्तकी होंगे, जो ईमान लाएंगे, फिर उसके ऊपर इस्तेकामत दिखाएंगे, तकवा की जिंदगी इख्तियार करेंगे, उनके बारे में कहा कि अल्लाह ताला उनको आग से महफूज फरमाएगा। और साथ ये भी फरमाया कि उनकी जो नेक औलाद होगी तो नेक औलाद को अल्लाह ताला अपने वालदैन से ला मिलाएगा। तो चाहे जो नेक औलाद के जो अमाल होंगे वो कितने ही जो है वो कम हों इस लिहाज से के दर्जात के लिहाज से अपने वालदेन को ना भी पहुंचती हूँ, अल्लाह ताला जो है वो उसको जो है ला मिलाएगा उनके साथ। फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली भी दी गई है कि आप जो है ये आपके ऊपर जो ये सारे मुखालफतें हो रही हैं, आपके ऊपर एतराजात हो रहे हैं, आप इनको तहम्मुल से और सब्र से बर्दाश्त करें, और हर वक्त अल्लाह ताला का जिक्र और तस्बीह करते रहिए। और फरमाया अल्लाह ताला ने बड़ी जो है वो ऐसे अल्फाज हैं तसल्ली के, और बड़े अल्लाह ताला ने फरमाया फ़इन्नका बाअयुना, आप हमारी नजर के अंदर हैं, आप ऐसा नहीं है कि अल्लाह ताला ने आपको जो है छोड़ दिया है, हम हर चीज के ऊपर अल्लाह ताला फरमाता है कि नजर रखी हुई है। ये जो आप एतराज करते हैं, आपको तकलीफ पहुंचाते हैं, आपके इसके ऊपर सब्र करना है, तो ये हमारे जो है हम इसको सब चीजों को जो है वो देख रहे हैं। तो बड़ी एक तरीके से अल्लाह ताला ने जो है वो नबी करम सल्लल्लाहु अलैहि वसल्लम को यहाँ पे तसल्ली जो है दी है। बहुत सारे सवालात किए गए हैं इसके अंदर, पे दर पे सवालात किए गए हैं, और इंसानी जमीर को जो है वो झंझोड़ा गया है, और तो एक सवाल करके छोड़ा गया है कि क्या तुम गौर नहीं करते इन चीजों के ऊपर। तो इस तरीके से इंसानी अकल को जो है वो आवाज दी गई है, और यहाँ पे जो है मुशरिकीन जो है मुशरिकीन मक्का है उनको कौमे ताहून कहा गया है। कौमे ताहून जो है कि जो बगावत पे और हद से जो है वो बढ़ गई हुई कौम जो है वो यहाँ पे जो है वो की है। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया आखिर में कि जितनी भी ये हो रही है आपके आपको मुखालफत हो रही है, तो इस मुखालफत के दौरान भी इसके बीच बीच जो है आप दावत का काम मुसलसल जारी रखिए, इस काम को जो है ना रोकना चाहिए। मेरे अजीज भाई आप देख सकते हैं कि ये इतना अहम काम था अंबिया अलैहिस्सलाम का, कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जान के की जो है वो जो कत्ल करने का भी जो इरादा जो लोग किए हुए थे उनके बीचों बीच भी अल्लाह ताला ने इस काम को जो है जारी रखने का इरशाद फरमाया है। बड़ी मुखालफतें हो रही थी, आपके साथी को सताया जा रहा, लेकिन ये काम जारी रखने का जो है वो कहा गया। उसके बाद फिर सूरह नजम है। सूरह नजम भी मक्की सूरत है और इसमें खास तौर पर जो वहां के बुत थे वहां पे मक्का के अंदर जिनको पूजा जाता था और उनके सराउंडिंग्स के अंदर लात और हुबल और मनात और शेरा और ये जितने भी वहां पे यानी करीब करीब की आबादियों के अंदर और ताइफ के अंदर और इन लोगों में जो है मक्का के अंदर जिन बुतों को पूजा जाता था, तो उन सब पे जो उनको जो है वो कहा गया इन इन इनके पूजने वालों को कि इन माबूदों की जो शफात पे शफात बातला जो है तुम पे निसार मत करो और उसकी बजाय तुम्हें जो चीज बचाएगी दरअसल वो अल्लाह ये है कि तुम इस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर ईमान लेके आओ। ये जो है यहाँ पे उनको जो है बताया गया है और इस कुरान के ऊपर जो ईमान लेके आओ ये जो है यहाँ पे इस सूरत के अंदर यहाँ पे बताया गया है। फिर तफसीर से मेराज का वाक्या जो है वो बयान किया गया और ये सूरत भी जो है ये 12 नबी में जब मेराज आप सल्लल्लाहु अलैहि वसल्लम को मेराज हुई आप मेराज पे तशरीफ ले गए उसके बाद जो है ये सूरत उतरी है और इसके बारे में ये भी कहा जाता है कि ये वो पहली सूरत है जिसके अंदर सजदे तिलावत जो है वो आया है। तो आपकी जो है वो वाक्य मेराज की तफसील में जो है खास तौर पर अल्लाह ताला ने जिक्र फरमाया कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जब मेराज के ऊपर सफर पे यहाँ पे ले जाया गया तो फिर अल्लाह ताला ने उनको बड़ी बड़ी निशानियां जो है वो दिखाई वहां पे। खुद अल्लाह ताला ने उन निशानियों को बड़ी निशानियां करार दिया है और आपको पता है कि उन निशानियों के अंदर जो है वो तमाम आसमानों के अंदर और आसमानों की सैर और फिर जन्नत की सैर और दोजख की सैर और फरिश्तों के अहवाल और जहाँ पे जो अम्बिया अलैहिस्सलाम तशरीफ फरमाते उनके अहवाल और लोगों को जो अजाब दिए जा रहे थे उनकी तफसीलात और लोगों को जो मुख्तलिफ जन्नत के अंदर उनके दर्जात थे जो उनको जो नवाजा गया था उनसे जो है आपका जो है आपको दीदार और आपको तफसीलात जो है बताएगी। तो यूं अल्लाह ताला ने फरमाया कि अल्लाह ताला ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को बड़ी अपनी बड़ी बड़ी निशानियों से जो है वो सरफराज फरमा देखने का जो है वो मौका दिया। तो यहाँ पे ये बात भी जो है बताई गई है। फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के मनसब रिसालत की वजाहत भी की गई है कि आप सल्लल्लाहु अलैहि वसल्लम कोई फलसफी नहीं थे कि अपनी ख्वाहिशात के ऊपर जो है आप बात करते हो ख्वाहिशात से बात करते हो या आपकी ख्वाहिशात की बिना पे या अपने तबी मैलान की बिना पे आप किसी एक तरफ जो है झुक जाते हो बल्कि आप पे वही नाजिल होती है और जो कुछ आप कहते हैं आप वही से जो है कहते हैं आप अपनी अपनी ख्वाहिश से उससे जो है कुछ बात नहीं इसके अलावा बात नहीं करते। और ये वो जगह है मेरे अजीज भाइयों जहाँ पे आप देखेंगे बहुत सारे उस वक्त के लोगों को भी और बाद के लोगों को भी जो है मुखालते हुए हैं और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के किसी एक पहलू को लेकर उसी के ऊपर फोकस करके आपका जो है लोगों आपके बारे में जो है वो चीजें और अपने हकम और अपनी जो है अपनी तहरीरें और अपनी किताबें जो है तहरीर कर देते हैं कि नबी वसल्लम इस हैसियत में जो है ये थे आप। तो हालांकि नबी वसल्लम की हैसियत मजमूई तौर पर सबसे पहले आप एक नबी थे और रसूल थे और फिर आपकी बहुत सारी बेशक वक्त हैसियतें थी और इनमें से किसी को नजरअंदाज कर देना जो है आपकी शख्सियत को बयान करते वक्त तो फिर जो है इस तरीके से अफरात और तफरीत जो है वो मुमकिन हो जाती है और जिस तरीके का ये खास नुक्ते नजर जो है ये जो ओरिएंटलिस्ट हैं जो मुस्तशरिकीन हैं उन्होंने ये बना रखा है। इसके अलावा इसमें इस सूरत के अंदर हजरत इब्राहिम अलैहिस्सलाम और हजरत मूसा अलैहिस्सलाम की तालीमात का उनके आपको जो सहायफ दिए गए सहायफ मूसा और इब्राहिम उनकी तालीमात का खुलासा भी यहाँ पे आया है। उनमें से बताया गया कि कोई नफ्स किसी दूसरे नफ्स के काम ना आएगा ये जो खुलासे में कोई किसी का बोझ दूसरा बोझ ना उठाएगा और इंसान के लिए वही कुछ है जो वो खुद कमाएगा वो जो खुद अमल करेगा वही उसको फायदा देगा या नुकसान पहुंचाएगा। इंसान की कोशिशें देखकर ही फिर उसको देखा जाए इंसान की कोशिशों को देखा जाएगा और फिर उसके मुताबिक ही जो है उसका बदला उसे दिया जाएगा। یہ بھی فرمایا کہ بالآخر تو لوٹنا جو ہے وہ اللہ تعالیٰ ہی کی طرف ہے. یہ پہلے صحیفوں کے اندر بھی یہی بات تھی, اللہ ہی زندگی دیتا ہے اور اللہ ہی موت دیتا ہے. پھر یہ ہے کہ وہی دولت بھی وہی دیتا ہے اور جائیداد بھی وہی بخشتا ہے. پھر فرمایا کہ یہ جس کی تم پوجا کرتے ہو شیرا, یہ جو بت ہے, یہ ایک تو کوئی نیک آدمی تھا جو لوہادیوں کو پانی پلاتا تھا, پھر لوگوں نے اس کے نام پہ بت بنا لیا اور اسی بت کی پوجا کر. فرمایا کہ اس شیرا کا رب بھی وہی اللہ ہے, اس کا رب ان کا رب بھی جو ہے وہی ہے. پھر فرمایا کہ اس نے قوم عاد کو اور قوم سمود کو اور قوم نوح کو اور قوم لوط کو ہلاک کر ڈالا, ایک تذکرہ ہے قوموں کا. اور فرمایا کہ وہ قوموں کو ہلاک کرنے کی طاقت رکھتا ہے, تو یہ بھی جو ہے یہ بتایا. تو یہ 9-10 باتیں جو ہیں یہاں پہ ان کا خلاصہ بتایا گیا ہے اس سورت کے اندر, صحیفہ ابراہیم و موسیٰ کی تعلیمات کا. اس کے بعد پھر سورہ قمر ہے, یہ بھی مکی سورت ہے, 7 نبوی میں جو ہے وہ نازل ہوئی ہے. اس کے اندر جو اللہ تعالیٰ کے غیظ و غضب کا بڑا جلال اظہار کیا گیا ہے اس سورت کے اندر, اور پھر اس میں ایک جو ہے وہ پیشن گوئی بھی کی گئی ہے. اور اس کے مضمون پیشن گوئی یہ ہے کہ جتنے بھی یہ نبی اکرم صلی اللہ علیہ وسلم کے آپ کہہ لیں کہ مخالفین, جتنے بھی مجموعی طور اجتماعی طور پر یہ سارے لوگ ابھی جمع ہونے والے تھے اور آپ کے مقابل آنے والے تھے, فرمایا کہ یہ سارے کے سارے اجتماعی طور پر مجموعی طور پر یہ شکست کھائیں گے. یہ فرمایا اللہ تعالیٰ نے سیاحزم الجم, کہ یہ مجموعی طور پر اجتماعی طور پر یہ جو ہے ان کو حزیمت کا سامنا ہوگا, وجولون الادبار, اور یہ جو ہے پیچھے پیچھے بھاگیں گے. اور یہ وہ آیت ہے جو نبی اکرم صلی اللہ علیہ وسلم نے جس دن بدر کا دن تھا صبح, تو رات کو آپ نے جو طویل آپ نے عبادت کی اور دعا مانگی اور سجدے میں جو ہے جو آپ دعائیں مانگتے رہے, تو جب آپ صبح اٹھے آپ سجدے سے تو آپ نے پھر جو ہے یہی دعا مانگی تھی سیاحزم الجامع جو ولون الادبار, کہ یہ جو ہے یہ سارے اجتماعی طور پر سارے شکست کھائیں گے, حزیمت ہوگی ان کو اور یہ پیٹ پیچھے بھاگیں گے. یہ وہ آیا تھی. پھر اس صورت کے اندر پچھلی صورتوں کا جو پچھلی صورت کے اندر جن صورتوں قوموں کا ہلاکت کا تذکرہ کیا گیا تھا, قوم عاد اور سمود اور نوح اور لوط کا, تو یہاں پہ ان کا نسبتاً جو ہے جامع زیادہ اجمال سے زیادہ تھوڑی تفصیل بیان کی گئی ہے اور جامع طور بتایا گیا ہے کہ بہرحال ان کی جو ہے ان کو کس طرح ہلاک کیا گیا ہے, اور جو قرآن میں متعدد بار اس سے پہلے بھی جو ہے بیان ہو چکا ہے. پھر کچھ ایسی آیات ہے, مطلب 2 آیات ایسی ہیں جن کی ترجیح ہے, ریپیٹیشن ہے بار بار. فرمایا کہ ایک ہے ان کو جان لینا چاہیے کہ اللہ تعالیٰ نے جب بار بار ریپیٹیشن کسی آیت کی ہے تو ان میں سے جو ہے وہ جو ہے اس کی خاص اہمیت ہوتی ہے. ایک یہ آیت ہے کہ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ بِمُدَّكِرٍ, تو ہم نے سمجھنے کے لیے قرآن کو آسان بنا دیا, تو ہے کوئی پھر جو اس سے نصیحت پکڑے. تو یہ 4 مرتبہ جو ہے وہ غالباً جو آئی ہے 17 آیت نمبر میں اور 22 میں اور 32 میں اور 40 میں یہ ریپیٹ ہوئی ہے. اب جو ہے سوال یہاں پیدا ہوتا ہے کہ ہم تو سنتے چلے آ رہے ہیں کہ بھائی قرآن بہت مشکل ہے, اور بعض حضرات تو جو ہے یا بعض جو ہے اسکول آف تھاٹس تو یہ کہتے ہیں کہ بھائی دیکھو قرآن کو تو پڑھنا بڑا مشکل ہے, قرآن کو سمجھنا بڑا مشکل ہے, قرآن کو پڑھو گے تو گمراہ ہو جاؤ گے. لیکن قرآن تو یہاں پہ مختلف بات کرتا ہے. قرآن تو کہہ رہا ہے کہ ہم نے, اللہ تعالیٰ بار بار فرمایا, ایک بار نہیں فرمایا, بار بار فرمایا کہ ہم نے قرآن کو سمجھنے کے لیے آسان بنا دیا ہے. ہے کوئی جو قرآن سے پھر نصیحت پکڑے, تو پھر جو ہے یہ کس کی بات ٹھیک ہوگی, اللہ کی بات صحیح ہوگی یا یہ جو گروہ جو لوگ کہتے ہیں کہ قرآن کو سمجھنے کے لیے اتنے علوم کی ضرورت ہے اور اتنے علوم کی ضرورت ہے, اور قرآن کو سمجھو گے تو گمراہ ہو جاؤ گے, پڑھو گے تو گمراہ ہو جاؤ گے. تو میرے عزیز بھائیو, یہ بات مقام وہ مقام ہے جہاں پہ آپ کو اچھی طرح جان لینا چاہیے کہ دیکھیں انسان کی ہدایت کا جو سامان ہے وہ سارے کا سارا اس کی سرفیس کے اوپر موجود ہے, بالکل سطحی طور پر. جو انسان اس کو پڑھے گا, تھوڑا سا فہم جو ہے اس فہم کے ساتھ پڑھے گا یا ترجموں یا تفسیر کے ساتھ پڑھے گا پھر اس کو, تو اس کو وہ تذکیر, وہ نصیحت, وہ جو ہے عوامر نواحی سے پتہ چل جائے گا جن جو اللہ تعالیٰ جن کا حکم دے رہا ہے یا جن سے منع کر رہا ہے. اور یہی وہ چیز ہے جس سے انسان کو پتہ چلنا چاہیے کہ مجھے اللہ تعالیٰ میرے لیے کیا حرام ہے اور کیا حلال ہے, اور کس کا حکم دیا گیا ہے اور کس چیز سے روکا گیا ہے, اور مجھے کیا کرنا چاہیے, اور یہ اسلام کا نظام کیا ہوتا ہے. تو یہ وہ چیزیں ہیں جو بالکل عام بندہ جو ہے تھوڑی سی قرآن کی فہم کے ساتھ یا پھر تھوڑی سی کوشش کے بعد یعنی اگر اس کو عربی نہیں آتی تو ترجمہ اور تفاسیر سے یہ معلوم کر سکتا ہے. ہاں اس کے ایک پہلو دوسرا بھی ہے اور وہ یہ ہے, وہ تدبر. اگر انسان جو آپ کہہ لیں کہ بہت تفصیل سے اگر قرآن کو پڑھنا چاہے, اس کے بعض مضامین جو ہے اپنی حکمت کے اعتبار سے اور جو ان کے اندر جو حکمت پوشیدہ ہیں, جو احکامات پوشیدہ ہیں, بعض ان میں سے ایسے غامض اور ایسے گہرے ہیں اور اتنی گہرائی کی متقاضی ہیں کہ صرف وہی لوگ وہاں تک پہنچ سکتے ہیں یا اندر اس کے اندر جانے کی جو ہمت کر سکتے ہیں جنہوں نے بہت زیادہ جو ان کا علم ہے قرآن کا, زبان کا علم ہے, اور وہ جو ہے وہ اپنے علم کی بنیاد پہ اور زبان اور اس جو ہے قرآن اور سنت کا جو ان کو علم حاصل ہے اس کی بنیاد پہ وہ استنباط کر سکتے ہیں, ڈیرائیو کر سکتے ہیں, ان کو جو ہے ان سے معاملات کو اور احکامات کو اخذ کر سکتے ہیں. وہ لوگ جو ہے پھر جیسے علماء ہیں, اسکالرز ہیں, ریسرچرز ہیں اس کے اوپر موضوع قرآن کے اوپر, تو وہ پھر اس مقام پہ جو ہے وہ یہ کام کریں گے. اور ظاہر ہے یہ اگر عام آدمی اس کا جو ہے مکلف نہیں ہے تو عام آدمی کے اوپر یہ نہیں عائد ہوتی ذمہ داری کہ وہ بھی لازمی طور پر جو ہے, ہاں جس حد تک وہ اس بات کی کیپیسٹی ہے اس کی, وہ اس بات کی جو ہے تحقیق اس کو کرنی چاہیے اور آگے جو اس نے تک پہنچنے کی کوشش کرنی چاہیے. لیکن عام آدمی کے لیے جتنے بھی مسائل ضروری ہیں جاننے کے لیے, اس کی ہدایت کے لیے, اس کی رہنمائی کے لیے, اس کی فلاح کے لیے, وہ سارے کے سارے اللہ تعالیٰ نے سمجھنے کے لیے, تذکیر کے لیے وہ آسان بنا دیے, وہ سمجھ سکتا ہے. یہ اس کا جو ہے یہ اہم مقام ہے قرآن کے اس حوالے سے, کیونکہ اس میں بہت غلط فہمیاں پائی جاتی ہیں, تو یہ بات جو اچھی طرح جو جان لینی چاہیے. ایک اور ترجیح بھی ہے, اللہ تعالیٰ نے جب بھی ان قوموں کو ہلاک کیا اور قوموں کو ہلاک کرنے کے بعد ہر سچا واقعہ بیان کرنے کے بعد اللہ تعالیٰ نے ارشاد فرمایا کیف کان عذابی ونذر, تو پھر کیسا تھا میرا عذاب اور کیسا تھا میرا انذار, جو ہے میں نے جو تمہیں وارننگ دی تھی کیسا تھا, تو کیا یہ سچ ثابت نہیں ہوا؟ تو اس کی بھی جو ہے بار بار, یعنی اس کے اندر بھی عبرت کا بڑا سامان موجود ہے اور اس سے بھی انسان اسباق جو ہے بہت اس کو لے سکتا ہے, اس کے اندر موجود ہے. پانچ قوموں کی ہلاکت کی سچی داستان جو اس کے اندر موجود ہے, قوم نوح کی اور قوم عاد کی اور قوم سمود کی اور قوم نوح کی اور قوم آل فرعون کی, تو ان چیزوں کی جو ہے ان سب کے بارے میں بتایا گیا ہے کہ اللہ تعالیٰ نے کس طریقے سے ان قوموں کو جو ہلاک کر ڈالا ہے. پھر کفار مکہ کو تنبیہ کی گئی کہ اگر تم انکار اور تکذیب کی اسی روش پہ قائم رہے جن پہ یہ قومیں جو ہے رہی ہیں, تو پھر تمہارا انجام بھی وہی آئے گا. کیا وجہ ہے کہ تمہیں اللہ تعالیٰ عذاب نہ دے, جبکہ اس سے پہلے اسی جرم کی پاداش کے اندر اللہ تعالیٰ پہلے والی قوموں کو تباہ و برباد کر چکا ہے. تو یہ بہت پاورفل آرگومنٹ ہے جو ان سے جو کہا گیا. پھر اس کے بعد فرمایا کہ ہر شے اللہ تعالیٰ کی جو ہے جو اس نے پیدا کیا نپی تلی ہے بڑی, ان کل شے ان خلقنا بقدر, اللہ تعالیٰ نے ہر چیز بڑی نپی تلی میئرڈ اماؤنٹ کے اندر جو ہے وہ رکھی ہے, پیدا کی ہے. اور یہ بہت بڑی ایک حقیقت ہے کہ آپ دیکھیں کہ ہر چیز کے اندر جو آج چیز موجود ہے اس کے اندر جو اس کے عنصر ہیں یعنی ایلیمنٹس ہیں, پھر اس کے جو آرگینک اور ان آرگینک اس کے جو کنٹینٹس ہیں, ان سب کا پھر جو ہے معین ہونا بالکل واضح ہے, ان کی مقدار ہے, ان کا وزن ہے, ان کا اٹامک ویٹ ہے, ان کی مولیکولر ویٹ ہے, ان کی ویلنسیز ہیں, ان کا سکوپ ہے, ان کی لمیٹیشن ہے, یہ سارے کا سارا ویل ڈیفائنڈ ہے اور بہت جو ہے نپتولا ہے. اور اللہ تعالیٰ نے ہر چیز کو جو ہے آپ دیکھیں گے, آپ بڑی موٹی موٹی مثالیں اگر آپ دیکھنا چاہیں تو آپ دیکھیں گے کہ جو چیز سب سے زیادہ انسان کی ضرورت ہے اس سے زیادہ ابنڈنس کے اندر موجود ہے, اور جتنی کم اس کی ضرورت کی جو چیز موجود ضرورت کے حساب سے ہوگی تو اسی قدر وہ نوئی اس کی کوانٹیٹی اور اس کی مقدار بھی اسی طریقے سے اللہ تعالیٰ نے جو ہے وہ کم پر رکھی ہے. سب سے زیادہ انسان کو کس کی چیز کی ضرورت ہے اس زمین پہ رہنے کے لیے؟ ہوا کی. امیجن کریں کہ اگر ہم کو جو ہے وہ آدھا سینٹ بھی جو ہے وہ اگر ایک لیٹر ہوا کا دینا پڑتا تو زندگی کے اندر کتنا بل بن جاتا ہمیں اس ہوا کو جو ہے لینے کے لیے. یا پانی کی مثال دیکھ لیجئے کہ ہم آپ دیکھ لیجئے اوسط دیکھ لیجئے دنیا کے اندر ایک شخص کتنا پانی استعمال کرتا ہے پر ڈے, اور ایک مہینے کے اندر اور ایک جو ہے سال کے اندر 50, 60, 70, 90, 100 سال کے اندر کتنا پانی استعمال کرتا ہے, اور اس کی ایک آپ ایک سینٹ جو ہے پرائس لگا لے تو پھر دیکھیں کہ یہ بل کتنے کروڑوں کے اندر بن جاتا جو ہمیں پے کرنا پڑتا ہے. اللہ تعالیٰ نے یہ سارا مہربانی کی اور فری رکھا ہے اور بڑی میئرڈ اماؤنٹ رکھی ہے. دیکھیں یہ جو اللہ تعالیٰ نے یہاں پہ ان حکمتوں کو اور ان چیزوں کو بیان کیا ہے. اس کے بعد سورہ واقعہ ہے, یہ بھی مکی سورت ہے. और इसमें इंसानों के जो आखरत के अहवाल है उनका तज़किरा किया गया है। खास तौर पर जो कयामत का वुकू है उसके इम्कान के ऊपर जो है आफा बड़ी दलीलें दी गई हैं, जिनमें आफाकी दलीलें हैं, अनफुसी दलीलें हैं और बहुत सारी दीगरी दलीलें भी जो है दी गई है। फिर शिर्क को छोड़ने और तौहीद को अपनाने की दावत दी गई है, और ये कहा गया कि कुरान के अलावा जो जितनी भी तुम्हें ये निशानियां दिखाई गई हैं अनफुस से और आफाक से और जो अकली, इनमें जरा गौर करो और फिर जो ईमान लेके आओ और उसके मुताबिक जो है वो अपनी जिंदगी गुजारो। पहले इसके जो है खास तौर पर इसमें जो जो पहला हिस्सा है इसका, उसके अंदर जो है वो एक आप कह लें कि तीन ग्रोहों का जिक्र किया गया है, और तीन ग्रोह जो है उसमें तीन ग्रोहों के अंदर एक ग्रोह वो है जो सबसे पहले ईमान लाने वाले हैं, और उनको कुरान ने जो है वो फरमाया कि ये साबिकून है, असाबिकून अलवलून है, जो ईमान लाने वालों के अंदर सबसे इन्होंने पहल की, और फिर वहां पे जो भी उनको शुरू के अंदर फिर जो मुसीबतें पेश आई, तलाएं और आजमाइशें पेश आई, उसके अंदर फिर जो है वो सब्र करते रहे, और फिर उस दौरान जो भी उनको जो वो अल्लाह ताला के रास्ते के अंदर और दीन के लिए इन्फाक भी करते रहे। इस वजह से पहले सबसे पहले ईमान लाने में, फिर साबित कदम रहने में, और जो इन्फाक जो जरूरत पड़ी इन्फाक करने में, इसकी वजह से अल्लाह ताला ने उनको साबिकून अल अव्वलून का खिताब, वो लोग जो सबकत करने वाले हैं, अव्वल अव्वल हैं, सबसे आगे आगे हैं, तो इनके बारे में जो है इन गिरोहों का जिक्र किया है। तो फरमाया कि पहले इंसान तीन गिरोह में होंगे, ये पहला गिरोह है, फिर उसके बाद फरमाया कि दाने जमीन है, जो जमीन जो है मतलब दाने हाथ वाले हैं, तो ये वो लोग होंगे जो जिनकी नेकियां करने वाले हैं, जो इनकी नेकियां ज्यादा होंगी मजमूई तौर पर, और अल्लाह ताला इनके साथ भी अच्छा मामला करेगा। और तीसरे वो लोग हैं जो असाब शमाल हैं, जो झुटलाने वाले हैं, जो बदी करने वाले हैं, जो बदी के रहनुमा हैं, जो बदी की रिप्रेजेंटेशन करने वाले हैं, बदी को फैलाने वाले हैं, तो ये वो लोग हैं, इनके साथ जो है अल्लाह ताला इनको जो है अजाब से दोचार करेगा। अब सूरत के शुरू में भी इन तीनों ग्रोहों का जिक्र है, फिर सूरत के वस्त में भी इन तीनों ग्रोहों का जिक्र है, उनके अहवाल बयान किए गए, मसलन कि जो है क्या इनके अहवाल होंगे, और जब सूरत का अख्तिताम होता है तो फिर इन तीनों ग्रोहों का जिक्र किया गया है और उनका अंजाम बताया गया है कि इनका जो देखिए उनके अंजाम किस कदर जो है मुख्तलिफ होंगे, और एक ग्रोह है जिससे अल्लाह ताला खुश होगा, राजी होगा, दूसरे भी उनको भी अल्लाह ताला जन्नत में जगह देगा, और तीसरे से को अल्लाह ताला सख्त अजाब से दोचार करेगा। ये जो वो लोग हैं इनके बारे में जो है वो बात बताई गई। मेरे अजीज भाई, सूरह वाकया से पहले सूरह रहमान है जो मुझसे जो है वो मिस हो गई है, तो सूरह रहमान जो है ये बहुत खूबसूरत सूरत है। इसको में अल्लाह ताला की जो है बहुत नेमतों का जिक्र है, आला उल्लाह अल्लाह ताला की नेमतें जितनी भी हैं उनका जो है, आप अगर आप देखें इसके बारे में, आप बहुत मशहूर सूरत है, ये भी मक्की सूरत है, हजरत अली रजी अल्लाह ताला से मरफून रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम इस सूरत को उरूसुल कुरान यानी कुरान की जीनत करार दिया है। और दर हकीकत इबारत का जो हुसन है उसके अतबार से आप देखें, अदब के हिसाब से, फजाहत और बलागत के अतबार से, और खसूसी आहंग जो आप देख लें कि सूरत के अंदर जो पाया जाता है उसके हिसाब से, ये कुरान का शायद हसीन तरीन जो है मकाम है जो कुरान के अंदर जो है वो आया है। अल्लाह ताला की नेमतों का तज़किरा जो है किया गया, और बार बार सवाल किया गया है कि तुम अल्लाह ताला की किन किन नेमतों को जो छुड़लाओगे, और ये तरजीह जो है रेपिटेशन 31 मरतबा की गई। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सहाबा के सामने जिस सूरत को पढ़ा तो फिर जो है वो आपने आप खामोश रहे, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुमसे ज्यादा बेहतर तो वो जो है ग्रोह जिन था जिनके सामने मैंने ये जब तले सूरत पढ़ी तो वो मेरी हर आयत के जवाब में जमे पड़ता था कि फबी अज्जाला रब्बिकुम अतकज़िबा, तो वो फिर कहते थे कि हम अल्लाह ताला की किसी भी नेमत को नहीं झुटलाते, और ऐ अल्लाह तेरा बेहद शुक्र है। तो मैंने तुमसे ज्यादा अच्छा जवाब तो जो है वो जिन दे रहे थे, तो फिर इससे जो है ये बात निकलती है कि हम भी जो है ये बात जो है इसका जो जब हमारे सामने ये बात जिक्र की जाए तो हम अपने रब की किस किस की नेमत को झुटलाओगे, तो हमें इस बात के जवाब देना चाहिए कि अल्लाह हम तेरी किसी नेमत को नहीं झुटलाते और तेरा शुक्र अदा करते हैं, तेरा बहुत शुक्र है। तो ये जो है अच्छा, इसमें एक बात जो है जान लेनी चाहिए कि ये तर्जमे का उसलूब है, इस वजह से ये बात अहम है, इसको जान लेना चाहिए कि فبے اجی اعلی رب گمات کو ذبح، تم اللہ تعالیٰ کی کس کس نعمت کو جھٹلاؤ گے؟ یہ جو اب اعلیٰ کا لفظ ہے، اعلیٰ کے لفظ کو جو ہے اس کا استعمال جو ہے وہ جان لیجیے، اس کا ایک جو ہے کچھ اس کے لغوی معنی، اب یہ بڑا وسیع المعانی لفظ ہے، اس کے بہت سارے معنی جو ہے وہ ہے. مثال کے طور پر اب جو لغت کے ماہرین ہیں جو ہے جو پرانی لغت کے ماہرین ہیں، انہوں نے کہا کہ اس کا اطلاق نعمت کے اوپر، قدرت کے اوپر، عجائبات قدرت جو ہیں ان کے اوپر، کمالات قدرت ان کے اوپر، جو جتنی بھی جو ہے وہ آپ کہہ لیں کہ نعمتیں ہیں اللہ تعالیٰ کی ان کے اوپر، اللہ تعالیٰ کی مہربانیاں ہیں، جو کسی چیز کی جو خوبیاں ہوتی ہیں، جو اوصاف حمیدہ ہیں، جو کمالات ہیں، جو فضائل ہیں، تو ان سب کے اوپر جو ہے یہ لفظ اطلاق اس کا ہو سکتا ہے. اب جو ہے آپ دیکھ لیں، اس وجہ سے جب کسی آیت کا، جب ایک آیت گزرتی ہے بیج کے اندر، اس سورت کے بیج کے اندر، اور اس آیت کے بعد فبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ کا لفظ آتا ہے، تو وہاں پہ ترجمہ ایک لفظ سے جو ہے وہ نہیں ہوگا بہتر. بہترین پرفیکٹ ترجمہ یہ ہوگا کہ اس آیت کا جو کنٹیکسٹ ہے وہ دیکھ کر، تو پھر یہ جتنے بھی الفاظ جو ابھی میں نے 10-12 الفاظ جو گنوائے ہیں کہ ان کا ترجمہ، ان میں سے سب سے بہترین لفظ جو اس مناسبت سے ہے، اس آیت کی مناسبت سے ہے، وہ جو ہے وہاں پہ لایا جائے، تو پھر اردو سمجھنے والوں کو ترجمے میں بہترین جو ہے آسانی میسر ہو سکے گی، اور وہ سب سے بہترین انداز میں. اچھا میں آپ کو بتاؤں کہ یہ اسلوب جو ہے ترجمے کا سید مودودی رحمۃ اللہ نے جو ہے یہ اختیار کیا ہے، اور مجھے آپ اس صورت کا ترجمہ پڑھ کے دیکھ لیں وہاں سے، اور پھر دوسرے ترجمے پڑھ کے دیکھیں، اور یہ فرق آپ کو پھر پتہ چلے گا کہ یہ جو ترجمے کا یہ جو اسلوب ہے یہ کتنا خوبصورت اسلوب ہے. اور یہاں پہ یہ فبِأَيِّ آلَاءِ کا ترجمہ جو ہے یہ صرف نعمت سے نہیں کیا گیا، بلکہ ہر صورت، ہر موقع کے اوپر یہ ایک نئے معنی کو یہ لفظ جو ریپرزینٹ کرتا ہے. تو یہ ایک ٹیکنیکلٹی جو ہے موجود تھی اس کے ترجمے کے اندر، میں نے سوچا کہ آپ جو ہے اس کو بھی جو ہے وہ اچھی طریقے سے جو جان لیں. پھر اس کے جو ہے یہ اس کے صورت کے اندر بھی جو ہے گراؤں مختلف جو لوگ ہیں جو ہے ان کے احوال ہیں، مثلا جو ہے جو اللہ تعالیٰ کو مان لینے والے، اللہ تعالیٰ کی اطاعت و مطیع بن کر جو ہے اللہ تعالیٰ کا شکر ادا کرنے والے اس کی نعمتوں کا، اللہ تعالیٰ کس طریقے سے ان کو نعمتوں میں رکھے گا، اور کس طریقے سے اللہ تعالیٰ ان لوگوں کو جن لوگوں نے جو ہے وہ نہیں مانا، مان کے نہیں دیے، تو اللہ تعالیٰ کس طریقے سے ان کو سخت عذاب سے جو ہے دوچار کرے گا. تو یہ جو ہے یہاں پہ یہ سورت اس کے اندر بھی جو ہے یہ اس میں بیان کیا گیا ہے. اس پارے کی آخری سورت جو ہے وہ سورہ حدید ہے. اب سورۃ حدید بہت عظیم سورت ہے، اور یہاں سے سورتوں کا ایک گلدستہ شروع ہوتا ہے جو کہلاتا ہے المسبحات. المسبحات جو ہے تسبیح سے ہے یہ لفظ، وہ سورتیں جو تسبیح کے لفظ سے، ورڈ سے جو ہے وہ شروع ہوتی ہیں، ان سورتوں کو المسبحات کہا جاتا ہے. یہ پانچ سورتیں ہیں، ان کی پہلی سورت جو سبحا یا پھر یسبحو، یعنی یا تو یہ ماضی کے سیگے سے شروع ہوتی ہیں، یا پھر یہ مضارع کے سیگے سے، پریزنٹ سے یا پاسٹ سے شروع ہوتی ہیں. تو یہ جو پانچ سورتیں ہیں ان میں سے یہ پہلی سورت جو ہے وہ یہ ہے. انشاءاللہ ان کا ایک جو ہے ان کے اندر ایک مشترک ان کی خصوصیات ہیں، وہ خصوصیات انشاءاللہ ہم کل بیان کریں گے جو ہے، جب باقی سورتوں کو بھی بیان کریں گے اگلے پارے کے اندر، وہ ساری چار سورت اگلی پارے کے اندر ہیں. اس کے بارے میں جان لینا چاہیے کہ یہ بڑی عظیم مدنی سورت ہے. اس میں مسلمانوں پر جو دینی تقاضے جو عائد ہوتے ہیں ان کا جامع ترین بیان جو ہے اس سورت کے اندر ہے. یہ بہت بہت بڑی سورت نہیں ہے، دو رکوعوں پہ مشتمل سورت ہے، لیکن اس کے مضامین کے اندر توحید بھی ہے، اور عقیدہ بھی ہے، اور نفاق بھی ہے، اور انفاق بھی ہے، اور حب دنیا ہے، بخل ہے، مال و جان کا جہاد ہے، عدل و نظام قسط کا قیام کا بیان ہے، اور اللہ تعالیٰ کا خاص طور پہ جو صفات کا بیان ہے وہ تو بڑا عظیم جو ہے وہ موقع ہے، جہاں پہ بڑا جامع ترین انداز کے اندر اللہ تعالیٰ کی صفات کو بیان کیا گیا. پھر ایمان کے دو اہم تقاضے ایسے بیان کیے گئے ہیں، فرمایا گیا کہ اگر یہ دو تقاضے نہیں ہیں کسی اندر کے اندر، تو پھر وہ جتنا ہی ایمان کا متقاضی ہو اور اعلان کرتا پھرے میں بڑا ایمان والا ہوں، اس کے اندر ایمان نہیں ہے، وہ اس کے اندر ایمان نہیں ہے. اور اگر ایمان کا کوئی تقاضا، کوئی اعلان کرے کہ میں ایمان والا ہوں، اس کے اندر اللہ تعالیٰ کہے کہ وہ ایمان نہیں ہے، تو پھر اس کا اطلاق جو ہے نفاق بھی ہوتا ہے. اس لیے نفاق اس صورت کا بہت بڑا مضمون ہے. اور وہ دو تقاضے کیا ہیں ایمان کے؟ دو تقاضے، اور میں انفاق فی سبیل اللہ، اللہ تعالیٰ کے راستے کے اندر خرچ کرنا، वह जिहादुन फी सबील अल्लाह, अल्लाह ताला के रास्ते के अंदर जिहाद करना। तो फरमाया कि ये दो अगर तुम्हारे नहीं है तुम्हारे अंदर, तो फिर जो है तुम किसी तुम्हें जो जो जिस ईमान के तुम दावेदार हो उस दावे ईमान के अंदर तुम झूठे, ये बताया गया है। बिल्कुल साफ तौर पर बताया गया कि अगर कोई इतबार नहीं तुम्हारे ईमान का अगर ये दो चीजें तुम्हारे जो है नहीं है। और फरमाया ये भी बताया कि ऐसा नहीं है, तुम आज अगर जरूरत है तो जो लोग आज खर्च करेंगे जरूरत के वक्त वो उनके बराबर नहीं हो सकते, जो 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 ये लोग उनके बराबर नहीं हो सकते जो बाद में खर्च करेंगे, ये बहुत ज्यादा दर्जे वाले हैं। अगरचे दोनों के लिए खैर है, जो भी अल्लाह के रास्ते में खर्च करेगा उसके लिए खैर है, लेकिन जो जरूर जंग से पहले खर्च करेंगे जरूरत के वक्त ज्यादा जो है जब इस्लाम के लिए खर्च करेंगे उनको बहुत ज्यादा अल्लाह तआला की तरफ से अजर है। फिर इंसानी अदवार जिंदगी के पांच अदवार बताए गए हैं कि देखे ये दुनिया की बस जिंदगी जो है खेल तमाशे से ज्यादा नहीं है, ये पहले खेल कूद होती है, लाभ है और लहव है और जीनत है और तफाखुर है, और ये एक दूसरे से माल ज्यादा हासिल करने की जो है ख्वाहिश है और एक एक दूसरे से ज्यादा औलाद हासिल करने की ख्वाहिश है। ये इंसान के पांच जो है वो लाइफ साइकिल के पांच जो है दौर बताए गए हैं। और फिर बताया गया है कि ये जिंदगी बस दुनिया की जिंदगी चंद रोज ही है। एक सबसे अजीम तरीन आयात कुरान में से एक आयत जहाँ पे है 25 नंबर आयत, और वो ये है कि अल्लाह ताला इस सूरत के अंदर इस आयत के अंदर ये बताता है कि अल्लाह ताला ने रसूलों को क्यों भेजा इस दुनिया के अंदर, और उसने जो है रसूलों के साथ किताबें क्यों भेजी, शरीयत क्यों भेजी, मीजान क्यों उतारा, और वो इसलिए कि अल्लाह ताला की जमीन के ऊपर अदल और किस्त का एक निज़ाम जो है वो कायम किया जाए। अल्लाह ताला ने रसूल भेजे, किताबें भेजी, शरीयत भेजी, और जो है ये मीजान भेजा इसलिए कि अल्लाह ताला के रुई जमीन के ऊपर एक निज़ाम अदल और किस्त कायम हो, ये कायम किया जाए, ये जो है उनकी जरूरत। और अगर फिर इसको कायम करने के अंदर जरूरत पड़े तो फिर लोहा इस्तेमाल किया जाए जिसके अंदर जो ताकत है, जो है ताकत के इस्तेमाल को भी जो है इसी काम के लिए कहा गया है कि अल्लाह ताला ने उसके अंदर लोहे के अंदर बड़ी ताकत रखी है, उसका यही मतलब है कि तुम फिर उसका भी इस्तेमाल करो। तो गोया रसूलों, किताबों और मीजान के साथ जो है ये जो है चीज कायम करने की दावत दी गई। और अहम बात फरमाई है कि ये जो अल्लाह ताला के रास्ते में जो जिहाद करना है, इन्फाक करना है, इसकी सबसे जो जो एंटी क्लाइमेक्स, इसके जो दूसरा है, जो अपोजिट है, इसका जो बरअक्स है, वो रहबानियत है कि निकल जाना इन जिम्मेदारियों से बाहर चले जाना, और अल्लाह ताला को जो है वो ये कहना अल्लाह ताला के नाम पे उसकी इबादत के ऊपर, किसी गोश नशीन हो जाना, किसी गार में चला जाना, किसी कमरे में बंद हो जाना, किसी खानकाह में बैठ जाना, और कहना कि मैं तो बस अल्लाह ताला की इबादत कर रहा हूँ। उसकी शदीद मजम्मत की गई है, रहबानियत की शदीद मजम्मत की गई है। फरमाया कि ये तो काउंटर प्रोडक्टिव है इस्लाम के लिए, और ये तो इस्लाम के खिलाफ है। और फरमाया कि इस नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसें मुबारक हैं, और बड़ा कैटेगोरी के लिए इसकी जो है वो इसको जो कंडेम किया गया है कि ये अल्लाह ताला की इबादत के नाम पे अपने आप को अलग कर लेना दुनिया से, और दीन के तकाजों से अपने आप को जान छुड़ा लेना, ये सख्त नापसंदीदा है, और इसके इस्लाम नबी सल्लल्लाहु अलैहि वसल्लम इसके इस्लाम के अंदर कोई गुंजाइश नहीं है। क्यों यहाँ पे ये सूरत हदीद खत्म होती है, और ये इस लिहाज से बहुत पावरफुल सूरत है कि मुसलमानों को जो इस्लाम के तकाजे हैं उनके ऊपर आयद होते हैं, उनको सब इस सूरत के अंदर समूह दी गया है। इंशाअल्लाह ताला हम 28वें पारे और बाकी अल-मुसब्बिहात का जायजा, उनकी जमीन का जायजा कल इंशाअल्लाह ताला लेंगे। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।